नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 10 गते बुधबार, वैशाख कृष्ण पक्ष दशमी तिथि, तदनुसार 23 अप्रेल सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। कार्यक्रमको शुरूआत गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित नेपाल भारत अन्तर्देशीय प्रसारण लाइन बन्ने शीर्षकको सामग्रीबाट गर्दैछौं। नेपाल र भारतबीच विद्युत आदान प्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि हिजो सहस्ताक्षर भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कम्पनी लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। ऊर्जा मन्त्री खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि खट्टर सहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ। सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डाक्टर यतीन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गर्नुभयो। गत माघ 30 गते भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत सचिव स्तरीय संयुक्त निर्देशक समितिको 12 बैठकमा 400 केबीको इनरुवा न्यू पूर्णिया र दुधधारा बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना सम्बन्धी काम गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको 51% र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको 51% शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। बाँकी 49% अर्को देशको रहनेछ। इनरुवा न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब 25 किलोमिटर र भारततर्फ 100 किलोमिटर छ भने दोदोधरा बरेली प्रसारण लाइनको नेपालतर्फ करिब 35 किलोमिटर र भारततर्फ 150 किलोमिटर रहेको छ। कार्यक्रममा ऊर्जा मन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो सम्झौता महत्वपूर्ण भएको बताउनुभयो। उहाँले यी दुई प्रसारण लाइन केवल संरचना नभई आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्रा भएको टिप्पणी गर्नुभयो। नेपाल भारत अन्तर्देशीय प्रसारण लाइन बन्ने शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कक्षा 12 परीक्षा वैशाख 21 गतेसम्म स्थगित शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै लिँदैछौ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख 11 गतिदेखि सञ्चालन गर्ने भनेको कक्षा 12 वार्षिक परीक्षा स्थगित गरेको छ। विद्यालयका शिक्षक कर्मचारीको असहयोगका कारण बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अब परीक्षा वैशाख 21 गते आइतबारदेखि सञ्चालन हुनेछ। शिक्षा ऐन माग गर्दै आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकले परीक्षामा असहयोग गर्ने बताएपछि बोर्डले मंगलबार बिहान बैठक बसेर कर्मचारी परिचालन गरेर भए पनि परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर बोर्डका अध्यक्ष लगायतका पदाधिकारीले परीक्षा सञ्चालन सम्बन्धमा हिजै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले अवस्था प्रतिकूल रहेकाले केही दिनका लागि परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको थियो। सोही निर्देशनपछि बोर्डले औपचारिक रूपमा परीक्षा सार्ने निर्णय गरेको हो। परीक्षा स्थगित भएसँगै परीक्षार्थी तथा अभिभावकमा मानसिक तनाव थपिएको छ भने उच्च शिक्षाको वार्षिक तालिका पनि प्रभावित हुने देखिएको छ। बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा मुलुकभरबाट 5.5 लाख परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि स्वदेशमा 1590 तथा जापानमा एउटा केन्द्र तोकिएको छ। एउटा केन्द्रमा केन्द्राध्यक्षसहित कम्तीमा 10 जना कर्मचारी आवश्यक पर्छ। सुरक्षाकर्मीसहित 51,000 कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ। तर विद्यालयका शिक्षक तथा कर्मचारीको असहयोग रहने भएका कारण सरकार परीक्षा सञ्चालनबाट पछि हटेको छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लियो। सोही प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले कक्षा 12 5.5 लाख विद्यार्थीमाथि राज्यको खेलवाड, बिहान परीक्षा गर्ने निर्णय बेलुका फिर्ता शीर्षक दिएर प्रकाशन गरेको छ। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठबाट गवर्नर सिफारिस समितिको बैठक नबसेपछि सदस्य भट्टराईले दिए राजीनामा शीर्षकको खबर लिँदैछौं। राष्ट्र बैंकको गवर्नर नियुक्तिमा सरकार राजनीतिक नैतिक र कानूनी कठघरामा तानिएको छ। नियुक्तिमा बिचौलिया हावी भएको राजनीतिक आरोप बीच सिफारिस समिति सदस्य तथा पूर्व गवर्नर विजयनाथ भट्टराईको राजीनामाले सरकारको नियतमाथि थप प्रश्न उठाएको छ। अर्कोतर्फ सर्वोच्चमा दायर गवर्नर नियुक्ति सम्बन्धी रिटको पेची चौथो पटक हेर्न नभ्याइनेमा परेको छ। यसले गवर्नर नियुक्ति जटिलतासँगै विलम्ब पनि हुँदै गएको छ। बढ़दो राजनैतिक हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै र सरकारको नियतमाथि प्रश्न उठाउँदै सिफारिस समिति सदस्य तथा पूर्व गवर्नर भट्टराईले राजीनामा दिनुभएको छ। खुला प्रतिस्पर्धाबाट योग्य उम्मेद्वार चयन गर्नुको सट्टा कांग्रेसको कोटाबाट गवर्नर नियुक्त गर्ने राजनैतिक सहमतिका समाचार प्रकाशमा आएपछि भट्टराईले हिजो सिफारिस समिति संयोजक अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई राजीनामा पत्र बुझाउनु भएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सड़क निर्माण गरिएको छ। रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सड़क र राप्ती नदी किनारबाट पूर्वतर्फ बछ्यौली जाने दुई सड़कलाई सौन्दर्यीकरण गरिएको हो। सघन शहरी तथा भवन निर्माण कार्यालय भरतपुरमाथ दुई खण्डमा अलग अलग निर्माण कम्पनीले सड़क निर्माण गरेका छन्। साइकल लेन, फराकिलो फुटपाथ, कालोपत्र सहितको सड़क निर्माण भएको सघन शहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो। करिब 3 किलोमिटर लम्बाईको सड़क निर्माणपछि सौराहाको मुहारै फेरिएको पर्यटन व्यवसायीले बताएका छन्। क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले भन्नुभयो, अहिले निर्माण भएको सड़कले यहाँ आउने पर्यटकलाई मात्र नभएर सौराहाको मुहारमा नयाँ रौनक थपेको छ। चित्रसारी फूलको दायाँ बायाँ रेलिङ निर्माण, वन्यजन्तुको आकृतिसँगै आकर्षक सड़क बत्ती प्रवेशद्वार, साइकल लेन सहित सड़क र फुटपाथले यहाँको सौन्दर्य वृद्धि भएको छ। साइकल लेन सहित सौराहा सड़क शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा सुदूरपश्चिम बजेट ढुकुटीमै विकास कहिले शीर्षकको खबर प्रमुख खबरका रूपमा अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पूँजीगत बजेट खर्च खासै गर्न सकेको छैन। आन्तरिक मामिला मन्त्रालयले 24 करोड़ बजेट मध्ये जम्मा 55 लाख मात्र खर्च गर्दा विकास होइन, प्रशासनिक झगडाले सरकार र मन्त्रीहरू छताछुल्ल छन्। सचिवहरू मन्त्रीको आदेश व्यवस्था गर्छन्, मन्त्रीहरू बजेट कार्यान्वयनभन्दा भाषण र दोषारोपणमै रमाउँछन्, योजनाहरू फाइलमै थन्किएका छन्। राजस्वको भवनदेखि सशस्त्र प्रहरीको पोस्टसम्म सरकारको लाचारीको प्रतीक बनेका छन्। सुदूरपश्चिम बजेट ढुकुटीमै विकास कहिले शीर्षकको यो खबरलाई आजको अन्नपूर्ण पोस्टले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। आजको नागरिक दैनिकमा संक्रमणकालीन न्याय 10 पद 111 दावेदार शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशन गरेको छ। संक्रमणकालीन न्याय प्रक्रिया अघि बढ़ाउने दुई आयोगको पदाधिकारी बन्न सशस्त्र द्वन्द पीड़ित सहित 111 जना इच्छुक देखिएका छन्। यसअघि आयोगमा बसेर काम गरेका पदाधिकारीदेखि पूर्व प्रधान न्यायाधीश, पूर्व मुख्य सचिव, प्राध्यापक, पूर्व सांसद, पीड़ित परिवारका सदस्य समेत सिफारिश समितिको सूचीमा देखिएका हुन्। सिफारिश समितिले प्रकाशन गरेको नामावलीबाट को को पदाधिकारीमा छानिएलान् भन्ने सबैको चासोको विषय बनेको छ, किनकि ऐन संशोधन भइसकेकाले अब आयोगमा आउने नयाँ पदाधिकारीले संक्रमणकालीन न्यायको काम टुंग्याउनुपर्छ भन्नेमा पीड़ित परिवार पनि केही आशावादी छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारी सिफारिश समितिले दरखास्त मागेको थियो। पदाधिकारी बन्न इच्छुकहरूको नामावली सिफारिश समितिले सार्वजनिक गरेको छ। 2079 असारदेखि दुई आयोगमा रिक्त अध्यक्षसहित 5-5 पदाधिकारी सिफारिश हुँदैछन्। 10 पदाधिकारी 111 जनाबाट छनौट गर्नुपर्ने बाध्यता समितिलाई छ। यसअघि सिफारिश गर्न नसकेको समितिले फेरि शुरूबाटै प्रक्रिया थालेको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तत्काल थुनामुक्त नहुने भएका छन्। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले लामिछानेलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै परेको रिट निवेदनमा सरकारसँग लिखित कारण माग गरेको हो। अबको 15 दिनभित्र सरकारले लामिछानेलाई थुन्नुको लिखित कारण पेश गर्नुपर्नेछ। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको भए उहाँले थुना बाहिरै बसेर मुद्दा लड्न पाउने अवस्था थियो। सरकारले लिखित कारण पेश गरेपछि सर्वोच्च अदालतको संयुक्त इजलासमा दुवै पक्षका तर्फबाट बहस हुनेछ। बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई थुनिरहन जायज छ वा थुनामुक्त गरेर मुद्दा लड्न दिने भन्ने आदेश जारी गर्नेछ। यसअघि सर्वोच्चले लामिछानेलाई थुन्न नपाउने निवेदनमा कैफियत निवेदन मागेको थियो। उच्च अदालत तुलसीपुरको बुटोल इजलासको आदेश बदर माग गर्दै परेको निवेदनमा आइतबार प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको थियो। लामिछाने तत्काल थुनामुक्त नहुने शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा कश्मीरमा आतंकवादी आक्रमण, एक नेपालीसहित कम्तीमा 26 मारिएको दावी शीर्षकको खबर लिँदैछौ। भारतको जम्मू कश्मीर स्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा 26 जनाको ज्यान गएको छ। दैनिक भास्करका अनुसार आक्रमणमा परि एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन्। पहलगाम श्रीनगरबाट करिब 90 किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्य स्थल हो। स्विजरल्याण्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए। लश्कर ए तोयबाका संस्थापक हफिज सईद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफले आक्रमणको जिम्मा लिएको भारतीय संचार माध्यमहरूको दावी छ। सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मृतक मध्ये 16 जनाको नाम संचार माध्यमले सार्वजनिक गरेका छन्। त्यसमा एक नेपाली भनेर सन्दीप नेउपानेको नाम उल्लेख छ, तर विस्तृत विवरण छैन। घटना लगत्तै भारतका गृहमन्त्री अमित शाह काश्मीर पुगेका छन्। घाइतेहरूको अनन्तनाग स्थित अस्पतालमा उपचार भइरहेको छ। विपक्षी नेता राहुल गान्धीले यो घटनालाई हृदय विदारक भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गर्नुभएको छ। भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रका रूपमा प्रवर्धन गर्दै आएको छ। सन् 2024 झण्डै 35 लाख पर्यटकहरूले काश्मीर भ्रमण गरेका थिए। कश्मीरमा आतंकवादी आक्रमण, एक नेपालीसहित कम्तीमा 26 जना मारिएको दावी शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। विजय यात्रामा एमाले ओली शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पार्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीको 76 स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर गरिएको चर्चा सत्य नभएको र उहाँको स्वास्थ्यका कारण राजीनामा दिनुभएको बताउनुभयो। प्रधानमन्त्री ओलीले आफूले भट्टराईलाई मन्त्री बनाएको, काम सिकाइराखेको र जिम्मेवारी प्रदान गरिरहेको उल्लेख गर्नुभयो। उहाँले ठूलो मन्त्रालय भएको र अहिले स्वास्थ्य ठिक नभएर राजीनामा दिनुभएको र त्यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ नभएको स्पष्ट पार्नुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। एकै दिन झण्डै 7,000 बढ्यो सुनको मूल्य शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। पहिलो धातुका रूपमा परिचित सुनको मूल्यले नेपाली बजारमा पनि फेरि नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको राजनीतिक र व्यापारिक उतार चढ़ावले विश्व बजारसँगै नेपाली बजारमा पनि कीर्तिमान बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रति अंश सुनको मूल्य 3,485 अमेरिकी डलर थियो। त्यसका आधारमा महासंघले घरेलु बजारमा सुनको मूल्य प्रतितोला 1,97,900 रूपियाँ निर्धारण गर्यो। यो मूल्य सोमबारको तुलनामा प्रतितोला 6,900 रूपियाँले बढ़ी हो। महासंघले सोमबार प्रतितोला सुनको मूल्य 1,91,000 रूपियाँ तोकेको थियो। अन्तर्राष्ट्रिय बजारमा सोमबार र मंगलबारकै तुलनामा प्रति अंश 114 अमेरिकी डलरले सुनको मूल्य बढ़ेको छ। सोमबार प्रति अंश 3,371 डलरमा कारोबार भएको सुन मंगलबार बढ़ेर 3,485 रूपियाँ पुग्यो। गहना विज्ञ तेज रत्न साक्यले भन्नुभयो, यही कारण पनि स्थानीय बजारमा सुनको मूल्य एकै दिन धेरैले बढ़ेको हो। एकै दिन झण्डै 7,000 बढ़्यो सुनको मूल्य शीर्षकको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। जाजरकोटमा दुई बेली ब्रिज र एक पक्की पुलको शिलान्यास शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। पश्चिम जाजरकोटको छेडाचाँदी सड़क खण्डमा सड़क सञ्चालनमा आएको 15 वर्षमा बल्ल पुल बन्ने भएको छ। वर्षातका समयमा रिठे खोला, सालमा खोला जस्ता स्थानमा पक्की पुल नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। हरेक वर्ष असार मसान्तदेखि कार्तिकसम्म खोलामा पानीको बहाव बढ्दा सवारी साधन सञ्चालन ठप्प हुने र यात्रुहरू खोला किनारमै रात बिताउन बाध्य हुने अवस्था सृजना हुन्थ्यो। सड़क सञ्चालन भएको करिब 15 वर्ष बितिसक्दा पनि पुल निर्माण नहुँदा स्थानीयमा व्यापक असन्तोष रहेको छेडाघाट नगरपालिका 9 काशीराम आचार्यले बताउनुभयो। धेरै नेता आए गएको देख्यौं तर हाम्रो पीड़ा सुन्ने कोही थिएन, उहाँले भन्नुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा आरोप प्रत्यारोपमा भने पुरानै अडान, नेकपा स्थापना दिवसमा वाम एकताको रटान शीर्षकको खबर प्रकाशित छ। नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको 77 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्बत 2006 वैशाख 10 गते भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना भएको थियो। नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। लेनिन जयन्तीको अवसरमा पुष्पलाल श्रेष्ठको अगुवाईमा निरंकुश शासनको अन्त्य, किसान मजदूरको अधिकार, सामन्तवाद र साम्राज्यवाद विरोधी नव प्रजातन्त्रका लागि भन्दै नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। नेकपाको 77 स्थापना दिवस मुलुकमा क्रियाशील विभिन्न कम्युनिष्ट घटकहरूले हिजो छुट्टा छुट्टै कार्यक्रम गरी मनाएका छन्। 76 वर्षको अवधिमा कम्युनिष्ट पार्टीबीच विभाजनको श्रृंखला भने चल्दै आएको छ। अहिले दर्जन भन्दा बढ़ी ठूला साना कम्युनिष्ट घटकहरू अस्तित्वमा छन्। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा शीर्षकको खबर प्रकाशित छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला 2082 तयारी पूरा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा वैशाख 25 29 गतेसम्म काठमाडौँको ब्रिकुटी मण्डपमा मेला आयोजना हुँदैछ। मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, बंगलादेश र थाइल्याण्डका व्यापारी तथा उत्पादक कम्पनीहरूको सहभागिता रहने जनाइएको छ। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। स्वास्थ्य बीमा कोषको आमदानी बढ़ाउन विभिन्न प्रस्ताव शीर्षकको खबर आजको नागरिक दैनिकबाट लिँदैछौ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कोष बढ़ाउन आवश्यक खर्च घटाउने, अनावश्यक खर्च घटाउने र चिट्ठा लगायत गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ। यसका लागि सहयोग गर्न बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको बोर्डका निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो। बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अनावश्यक स्वास्थ्य परीक्षण नियमन गर्ने, प्रोटोकल अनुसार उपचार गर्ने र कोषको आमदानी बढ़ाउन चिट्ठा बेच्न मन्त्रालयसँग अनुमति माग गरेको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। अब सम्पादकीय कपालो आजको गोर्खापत्र दैनिकमा सामाजिक सञ्जालको नियमन शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा संकटमा मानव र वन्यजन्तुको सह अस्तित्व शीर्षकमा सम्पादकीय छ भने नेपाल समाचार पत्रमा गणतन्त्रको अवसान कि पुनरुत्थानको घड़ी शीर्षकको सम्पादकीय देखिन्छ। नागरिक दैनिकमा सगरमाथालाई साथ शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा गाउँ रित्तो होइन उर्वर बनाउने योजना ल्याऊ शीर्षकको सम्पादकीय प्रकाशित छ भने आजको हिमालय टाइम्समा प्रधानमन्त्री गम्भीर हुनुहुन्न शीर्षकको सम्पादकीय प्रकाशित छ। कार्यक्रम अखबार यही सकिन्छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।